सूरत मोमिनून की शुरू की आयतों की तिलावत सुनते हैं।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح المؤمنون
سے آگے سورۃ مومنون اور 18واں پارہ شروع ہوتا ہے۔ چند باتیں یہاں سے پارے کے آگے تک۔ سب سے پہلے آپ دیکھیے کہ سورۃ مومنون نام کی سورۃ کیا بتاتی ہے کہ ایمان کی قیمت ہے اللہ کے ہاں۔ سورۃ بقرہ میں ہم نے تین گروہوں کا تذکرہ پڑھا تھا، اس میں سے پہلا گروہ ایمان والا، اس کا یہاں نام موجود ہے۔ آپ نے، میں نے انشاءاللہ اس پوری صورت میں سے وہ صفات جمع کرنی ہے کہ جو ایمان کے نتیجے میں پیدا ہوتی ہیں اور جس کے بعد اللہ تعالیٰ کی مدد آتی ہے۔ اس پہ آج کی حدیث بہت ہی خوبصورت ہے، ذرا سا دیکھتے ہیں۔ یہ روایت جو، یہ صحیح بخاری میں 4732 نمبر کی ہے، کتاب فضائل القرآن میں۔ راوی کہتے ہیں، ہم سے ابو خالد حدبہ بن خالد نے بیان کیا، کہا ہم سے حمام بن یحییٰ نے، کہا ہم سے قتادہ نے، اور کہا انس سے، اور انہوں نے ابو موسیٰ الاشعری سے، یعنی مین راوی حدیث کے ابو موسیٰ الاشعری ہیں، انہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے فرمایا، جو مومن قرآن کا قاری ہے، یعنی دل میں ایمان ہے اور زبان پہ قرآن ہے، اس کی مثال ترنج یعنی میٹھے لیمو کی طرح، اورنج کہہ لیجیے آپ، اس کی مثال اورنج کی ہے، خوشبو بھی اچھی اور مزہ بھی اچھا، اور جو مومن قرآن کا قاری نہیں، اس کی مثال اس کھجور کی سی ہے جس کا مزہ عمدہ لیکن اس میں خوشبو نہیں ہے، یعنی کھجور میں ظاہر خوبصورتی نہیں ہوتی، کالے رنگ کی ہے، اور جو شخص بدکار ہے لیکن قرآن کا قاری ہے، اللہ ہمیں ایسا نہ کرے، اس کی مثال ریحان خوشبودار سبزے کی سی ہے، بو تو اچھی ہے مگر مزہ کڑوا۔ کئی لوگ کہتے ہیں فلاں حافظ قرآن ہے پر نماز نہیں پڑھتا، اور جو شخص بدکار ہے اور قرآن کا قاری بھی نہیں، اللہ ہمیں اور ہماری نسلوں کو ایسا نہ بنائے، اس کی مثال تو اندرائن کے پھل کی سی ہے، کم وقت مزہ بھی کڑوا اور خوشبو بھی ندارت، کہ خوشبو بھی نہیں۔ اندرائن کیا ہے؟ جس کو آپ اور میں تھور کہتے ہیں، کانٹوں والا ایک پھل ہوتا ہے، हाथ को भी लग जाए तो कड़वा लगता है और इतना जहरीला मादा है। तो यहां से इस हदीस को, और इंशाल्लाह अभी हम सूरत मोमिनून का तर्जमा पढ़ने वाले हैं, तो आप देखेंगे कि अल्लाह के यहाँ हर बंदे के हर अमल के हिसाब से उसका मुख्तलिफ मुकाम है। अल्लाह ताला से ये दुआ करेंगे वो हमें सच्चा मोमिन बना दे। आगे देखते हैं आज की दुआ, सूरत मोमिनून की आयत 29। रब्बी अंजिलनी मंजलम मुबारकम व अंत खैरुल मंजिलीन। ए मेरे रब, मुझको जमीन पर बरकत से उतारना और हाँ आप सबसे अच्छे उतारने वाले। समंदरी सफर से वापसी की ये दुआ है, कश्ती से उतरने की है। पढ़िए सब मिलके। याद रहेगी जब समंदर में सफर पे जाएंगे। अगली दुआ सूरत मोमिनून की आयत 97-98 है, जो सूरत के आखिरी आयत भी हैं। रब्बी आऊज़ु बिका मिन हमज़ातिश शयातीन व आऊज़ु बिका रब्बी अन यहदुरून। ए मेरे रब, मैं आपकी पनाह मांगता हूँ शैतान के वसवसों से, और ए मेरे रब, मैं पनाह मांगता हूँ इससे कि शैतान मेरे पास भी आए। मांगिए शऊर से तर्जमे को सामने रखते हुए। ये होते क्या है इंशाल्लाह इसको वहां देखेंगे, लेकिन बस इतना कह लीजिए कि हमजा के, एक तो हम कहते हैं ना हमजाद, वो नहीं, हमजाद के वसवसे शैतान के, जो नेकी के काम करते हुए आते हैं और उससे रोकने की कोशिश होती है। फिर इसके बाद आप देखिए कि आज की टाइम मैनेजमेंट टिप क्या है, नेकी करके डरना। आज इसी सूरत में हम पढ़ेंगे अभी कि गुनाह करना तो दूर की बात है, नेकियां करके भी लोग डरते हैं। तो आपने, मैंने अपने आप को एक पूरा दिन जिस सोच के साथ रखना है, क्या नेकियां करके डरती हूँ या डराती हूँ, और पकड़ती हूँ और फलती हूँ और फूलती हूँ। अल्लाह ताला हमें खशियत दे दे। टाइम वेस्टर जो बहुत ही आम है, अपनी नेकियों का चर्चा करना। रात तहज्जुद पड़ी थी, ये गई थी, अब तो बहुत करने लगी, अब तो कुरान भी है, तो अपनी नेकियों को छुपाएं, खुद ही खुल जाएंगी। याद रखिए, जितना आप छुपाएंगे उतनी खुलेंगी। एक सहाबी थे, मैदान जंग में गए तो मुंह पे निकाब कर दिया। क्यों? कि लोगों को बताना चले कि मैं अल्लाह के रास्ते में निकला हूं। अल्लाह ने उनकी यही बात उनकी वजह शोहरत बना दी। तो इखलास के साथ नेकियां करते जाएं और उसका चर्चा ना करें। और आज हमने जिस पर्सनैलिटी को देखना है वो मोमिन है, जिसका तस्करा हम पढ़ने लगे हैं। आइए दुआ करते हैं कि अल्लाह ताला हमें सच्चा पक्का मोमिन बना दे। पूरी सूरत और सूरत मोमिनून, ईमान क्या है, कैसे होता है, उसके तकाजे, और सूरत नूर ईमान के नाम पे कुछ ऐसे कामों का हुक्म कि जिसको अमूमन इंसान नागवार महसूस करता है। दुआ करते हुए शुरू करते हैं। ऐ अल्लाह हमारे वक्त में बरकत अता फरमा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون والذين هم عن اللغو معرضون والذين هم للزكاة فاعلون والذين هم لفروجهم حافظون। यकीनन फलाह पाई ईमान लाने वालों ने। कौन होते हैं वो? जो अपनी नमाज में खुशू इख्तियार करते हैं, लगवियात से दूर रहते हैं, जक़ात के तरीके पर आमिल होते हैं, अपनी शर्मगाहों की हिफाजत करते हैं, सिवाय अपनी बीवियों के और इन औरतों के जो इनकी मिलके यमीन में हों, कि इन पर महफूज ना रखने में वो काबिले मलामत नहीं। अलबत्ता जो इसके अलावा कुछ और ही चाहें, वही ज्यादती करने वाले हैं। अपनी अमानतों और अहदो पैमान का पास रखते हैं और अपनी नमाजों की हिफाजत करते हैं। अल्लाह हमें इसकी तौफीक अता फरमाए। ये सब कुछ करेंगे तो उलाइका हुमुल वारिसून, यही लोग वारिस हैं। किस चीज़ के? यही लोग वो वारिस हैं जो मीरास में फिरदौस पाएंगे और इसमें हमेशा रहेंगे। ये हैं 11 आयात जिनके बारे में हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा ने किसी के सवाल के जवाब में अल्लाह के नबी का अखलाक कैसा था, तो कहा कान खुल्का खुल कुरान, और फिर कहा क्या तूने सूरत मोमिनून की शुरू की आयतें नहीं पढ़ी? अल्लाह के नबी ऐसे ही थे। अल्लाह मुझे और आपको ऐसा ही बना दे। दूसरी बात देखिए कि सबसे पहली चीज जिसको बिजनेस की जुबान में कमोडिटी कहते हैं, रासुल माल, वो क्या है? ईमान। आप और मैं रोज हर पारे में से बीसियों नेकियों की बात पढ़ के सुन के जाते होंगे। بری باتوں سے رکنے کی بات پڑھتے ہیں، نیکیوں کی رغبت، پر کرنا کب آسان ہوگا؟ جب ایمان ہوگا. پھر مثال سے سمجھانا چاہوں گی. اس وقت یہ مائک چل رہا ہے، آ رہی ہے بس، کس چیز سے چل رہا ہے؟ بجلی سے چل رہا ہے نا. ٹیوب کس سے چلتی ہے؟ گھر میں چولہا کس چیز سے جلتا ہے؟ گیس سے. ہر مشین کو چلانے کے لیے کوئی انرجی چاہیے ہوتی ہے، کوئی طاقت چاہیے ہوتی ہے. نیکیوں کو کرنے کے لیے ایمان کی طاقت چاہیے ہوتی ہے. تو ایمان کی تعریف کیا ہے؟ نیکیوں کا فیول. جب تک اندر ایمان نہیں آئے گا، نیکی مشکل لگے گی، چھوٹی نیکی پہاڑ لگے گی، اللہ اکبر، قدم قدم بوجھل ہوگا. اور جب اندر ایمان کی انرجی بھر جاتی ہے تو انسان میلوں کے فاصلے منٹوں میں طے کر لیتا ہے. تو ایمان کو اہمیت دیجیے، یہ کوئی معمولی چیز نہیں ہے. اور ایمان انسان کے دل کی کیفیت کو بدل دیتا ہے، اس کی دلچسپیاں بدل جاتی ہیں، اس کی پرسنالٹی چینج ہو جاتی ہے. فرعون کے جادوگروں کو سوچئے، کیسے ان کی پرسنالٹی ایک چند منٹ میں چینج ہوئی، ایمان آ گیا. اور اس دنیا میں آپ دیکھیے، بہت سارے لوگ کام تو ایک ہی کر رہے ہوتے ہیں، لیکن آخرت میں انجام فرق ہوگا. پھر آپ دیکھیے کہ یہاں ایمان کے بعد جو پہلی چیز تھی وہ نماز ہے. جیسے ہم نے اسلام اے ٹو زیڈ میں دیکھا تھا کہ سب سے پہلے جڑیں بنتی ہیں، تو جڑ کے بعد تنا بنتا ہے. تنا کیا ہے؟ ریچولز، نماز. یہ ہو نہیں سکتا کہ حقیقی ایمان اندر آئے اور نماز نہ آئے. نماز نہ پڑھنا تو دور کی بات ہے، حقیقی ایمان آنے کے بعد جو سب سے پہلی انسان میں چینج آتی ہے نا، اس کی نماز میں سنجیدگی آ جاتی ہے، اس کو نماز میں مزہ آنے لگتا ہے. اتنی سنجیدگی بڑھتی ہے کہ فضول مشغلات کو چھوڑ کر انہیں لغوی موردون کی کیفیت کا شکار ہوتا ہے. جب لغویات چھوٹے تو پیسہ اتنا بڑا کہ زکوٰۃ دینا پڑتا ہے. آپ بالکل ان آیتوں کو ایک چین کی صورت میں پرو لیں، ایک کڑی نکال دیں گے تو دوسری بڑی مشکل ہوگی. ان کو زکوٰۃ دینی بہت مشکل ہے جن کی نماز ٹھیک نہیں ہے، اور نماز ان کی ٹھیک نہیں ہے جن کا ایمان ٹھیک نہیں ہے. اور جن کی زندگی میں لغویات آ جاتی ہے، اس کے لیے تو کچھ بھی ٹھیک نہیں ہے. کرنا کیا ہے؟ حقیقی ایمان پیدا کرنا ہے، تاکہ حقیقی تبدیلی آئے ہماری کرداریوں میں، ہماری زندگی میں. اور جب یہ سب کچھ ہو جاتا ہے تو پھر امانتیں اور عہدے اور کمٹمنٹس اور اپنے وعدے بہت اہم لگتے ہیں. اور آپ دیکھیں گے کہ یہ سب کچھ کرنے کے دوران جو ایک بڑی اہم بات ہے، نماز کا خشوع. آج پھر اپنی نماز پہ غور کیجیے، کیا کیا چیزیں جو میری زندگی سے خشوع کو ختم کرتی ہیں. اس کے اوپر ایک لیکچر ہے، جو مجھے نام اس کا یاد آ رہا ہے، وہ جنت کے وارث ہے. ساتھیوں کو زیادہ اچھی طرح پتا ہوگا، یہی ہے، آپ کو اس کا لنک بھجواتے ہیں. اس میں خشوع کی ٹپس بھی ہیں، اس میں بچوں کی نظروں کو پاک رکھنا بھی، کیونکہ یہ ایک پورا ایجنڈا ہے. ان صفات کو اگر اکٹھا سنیں گے تو انشاءاللہ فائدہ ہوگا. اور اپنے لیے بس اتنا سا سن لے، ایک رپورٹ آپ کے ساتھ شیئر کرنی ہے. ایک رپورٹ چھپی تھی کہ گلوزی میگزین، یعنی وہ میگزین جس میں خوبصورت عورتیں دکھائی جاتی ہیں، خوبصورت پوشاکیں پہنی ہوئی، میک اپ کرتی اور اپنے آپ کو نمایاں کرتی ہوئی، تو اس میں لکھا ہوا تھا کہ ایک ایوریج عورت، جیسے میرے آپ جیسی عورت، 3 منٹ تک اگر ایک ایسا میگزین دیکھتی ہے جس میں خوبصورت عورتیں اور دنیا کی ایسی خوبصورتی ہیں، تو دیکھنے کے صرف 3 منٹ دیکھنے کے بعد ان میں سے 70% سے زائد عورتیں ڈپریشن میں چلی جاتی ہیں. بھلا کیوں؟ کیا ہم اتنی حسین کیوں نہیں؟ ہماری کمر اتنی پتلی کیوں نہیں؟ ہمارے بال اتنے حسین کیوں نہیں؟ تو لغو سے منہ پھیریے، پھر ہی تزکیہ ہوگا. جب تک آپ کی زندگی میں قرآن کے ساتھ یہ چیزیں رہتی ہیں، کوئی تزکیہ نہیں ہوتا. بس وہ انفارمیشنز کا ڈھیر ہے، جیسے اخبار میں دینی صفحہ بھی ہوتا ہے اور اس میں انٹرٹینمنٹ کے نام پہ غلط چیزیں بھی ہو سکتی ہیں. زندگی سے خیر تب پھوٹے گی جب تزکیہ ایسا ہو کہ بس یہ قرآن، اللہ کی بات، اللہ کے بندوں کی خدمت اور ہر بیکار چیز چلی جائے. اور تزکیہ کا عمل ایک دن میں نہیں ہوتا. تزکیہ ایک کہہ لیجیے ڈیول ایکشن ہے، نیکیوں کو لگانا اور گناہوں کو اور خرابیوں کو نکالنا. عقل مند کسان صرف پھول نہیں لگاتا، وہ اندر سے وہ چھوٹی چھوٹی جڑی بوٹیوں کو بھی نکالتا ہے. تو میں نے آپ نے تزکیے کے لیے اپنی نیکیوں کا چرچا نہیں کرنا. آج کے اس پورے پارے میں آپ اس موضوع کو دیکھتے جائیں، نیکیوں کا چرچا نہیں کرنا، پھر تزکیہ ہوگا. اپنی شہرت کی طلب نہیں رکھنا، پھر تزکیہ ہوگا. اپنے آپ کو بڑا نہیں بنانا، اور ساتھ ہی ساتھ اپنے آپ کو مزید نیک بنانے کی کوشش کرنی ہے. اس کسان کو آپ کیا کہیں گے کہ جو ایک پھول لگائے تو ایک توڑ دے، ایک پودا لگائے تو دوسرا اکھاڑ دے، کبھی فصل نہیں تیار ہوگی. پچھلی نیکیوں کو سنبھالنا، یہ جملہ لکھ لیں آپ کے میرے کام کا ہے. पिछली नेकियों को उखाड़ना नहीं है, पिछली नेकियों को लगा रहने दे, और नेकियां करते जाएं, फिर आपके ईमान पर बहार आएगी। वरना एक नेकी की तो एक जोड़ी, पिछलियों पर ईमान करते रहते हैं, हम इतनी नेकियां कर चुके हैं तो फिर बदर के बाद किसी जंग में सहाबा तो ना जाते। कर चुके नेकियां जी, बहुत कुछ कर लिए, अल्लाह ताला हमें तौफीक दे अपनी नेकियों की हिफाजत की। और छोटी सी बात फिर दोस्त पे, पीछे भी बात की, सूरत कहफ के आखिर में भी आया, वहां मैंने कह दिया था लेकिन यहां भी है। अब देखिए, फिरदौस आला तरीन जन्नत है, तो आला तरीन जन्नत को पाने वाला आला तरीन अमल करेगा तो मिलेगी ना। दुनिया में भी तो सबसे कीमती चीज सबसे महंगी होती है। अल्लाह ताला मुझे आपको तौफीक दे कि हम अपने ईमान के अंदर एक गर्म जोशी पैदा कर सके। इसके बाद अब यहाँ सूरत मोमिनून में आपको अल्लाह ताला की कायनात में फैले हुई निशानियां, जिसमें से सबसे पहले बच्चे का वजूद में आना, जिसमें मेरा आपका अपना वजूद है। वलकद खलकनल इंसान मिन सुलालत मिन तीन, हमने इंसान को मिट्टी के सत से बनाया, फिर इसे एक महफूज जगह टपकी हुई बूंद में तब्दील किया, फिर इस बूंद को लोथड़े की शक्ल दी, फिर लोथड़े को बोटी बना दिया, फिर बोटी की हड्डियां बनाई, फिर हड्डियों पर गोश्त चढ़ाया, फिर एक दूसरी ही मखलूक बनाकर खड़ा किया। बस बहुत ही बाबरकत है अल्लाह। कौन है वो? फतबारक अल्लाहु अहसनुल खालिकीन, सब कारीगरों से बेहतर कारीगर। फिर इसके बाद तुमको जरूर मरना है, फिर क़यामत के रोज तुम जरूर उठाए जाओगे। आप देखिए कि अल्लाह ताला ने इस एक दो आयतों में पूरी, यानी माँ के कंसीव करने से लेके बच्चे के मरने तक के मराहल पेश कर दिए। इसको एम्ब्रियोलॉजी कहते हैं साइंस की जबान में, और कहते हैं कि वो शख्स जिसने ये माँ के पेट में बच्चे के मराहल को डिस्कवर किया था, जब उसको बताया गया कि ये सब कुछ तो पहले से कुरान में मौजूद है, तो वो मुसलमान हो गया था, क्योंकि उसका मान था कि ये मैं हूँ पहला शख्स जिसने ये चीज़ें डिस्कवर की है, तो फिर मोहम्मद को किसी इंसान ने तो नहीं बताया होगा। अल्लाह को कोई मुश्किल नहीं, वो सिर्फ साइंसी तरक्कियों के जरिए से ये सब कुछ कर सकता है। तो मुझे आपको फिरदौस तक पहुंचना है, ये सारे मरहले बताते हैं कि तुम्हें तुम्हारी माँ ने पेट में इसलिए नहीं रखा कि तुम जहन्नुम में जाओ, आग में जाओ। असल बात है कि अपना मेयार नेकियों के मामले में आला तरीन का रखे, फिर कुछ कमी बेशी हुई तो थोड़ा सा नीचे होंगे। दुनिया में आप देखिए कि हाइएस्ट ग्रेड पे दो या तीन पहुंचते, फर्स्ट सेकेंड थर्ड, मिस वर्ल्ड एक ही होती है साल की, मिस ब्यूटी एक ही होंगी। अल्लाह के पास कोई कोटा सिस्टम नहीं है, आप में से मेरे में से हर एक आगे बढ़ सकता है। शर्त क्या है? कि हम कोशिश जारी रखें। फिर एक और नेमत, और तुम्हारे ऊपर हमने सात रास्ते बनाए, तखलीक के काम से हम कुछ ना बलत ना थे, और आसमान से हमने ठीक ठीक हिसाब के मुताबिक एक खास मकदार में पानी उतारा और इसको जमीन में ठहरा दिया, हम इसे जिस तरह चाहें गायब कर सकते हैं। जरा दुनिया के उन मुल्कों के नक्शे खोल के देखिए जहां इस वक्त कहत आया हुआ है। दनान नाम का एक गांव है अफ्रीका में, पानी सूख चुका है, लकड़ी बन चुकी है मट्टी, बच्चे मट्टी को चूसते हुए दिखते हैं, हड्डियों के ढांचे बन चुके हैं, जगह जगह आपको ढांचे मरे हुए दिखेंगे, बच्चों के पिंजर निकले हुए हैं। अल्लाह कहते हम चाहें जब चाहें इस पानी को खींचे, तो पानी को एहतियात से इस्तेमाल करें, अल्लाह की बहुत बड़ी दौलत है। फिर इस पानी के जरिए से हमने तुम्हारे लिए खजूर और अंगूर के बाग पैदा कर दिए, तुम्हारे लिए इन बागों में बहुत से लजीज फल हैं और इनसे तुम रोजी हासिल करते हो। और वो दरख्त भी हमने पैदा किया जो तूरे सीना से निकलता है या तूरे सेना से निकलता है, तेल भी लिए हुए उगता है और खाने वालों के लिए सालन भी है। मट्टी में ये सब अकल किसने डाली? मट्टी में कौन सी फैक्ट्री है जो तेल निकालती है? दुनिया में कभी आपने देखा कोई ऐसी फैक्ट्री हो कि एक तरफ से आप बीज डाले और दूसरी तरफ से ऑयल निकल आए, मीठे आम निकल आए? अल्लाह ने ये सब कुछ बता दिया कि मैं क़यामत के बाद, मरने के बाद लोगों को वहां से भी निकाल सकता हूं। असल बात यह है कि नेकियां आती हैं तो फिर इंसान को छोटी छोटी नेकियां इतनी कीमती लग जाती हैं कि वो कहता है कि मैंने इनमें से पीछे नहीं होना। तो इन चीज़ों पे गौर करें। जिसके घर में ऑलिव ऑयल है उसको सोचे, आज देखिए इसमें इसका जिक्र आगे भी आएगा। अल्लाह ताला से दुआ है कि हमें गौर व फिक्र वाला बनाए। अब कौन सी बहन है जो खाना पकाते हुए इन चीज़ों पर गौर करेगी जो कुरान से जुड़ी होगी, जिसको समझ आएंगी ये आयतें? वरना तो हमारे उस वक्त जुबान भी चल रही होती है और कानों के ऊपर भी कुछ लगा होता है। अल्लाह हमें वक्त का सही इस्तेमाल करने वाला बनाए। और हकीकत यह कि तुम्हारे लिए मवेशियों में भी एक सबक है, इनके पेटों में जो कुछ है इसमें से एक चीज यानी दूध हम तुम्हें पिलाते हैं, और तुम्हारे लिए इनमें बहुत से दूसरे फायदे भी हैं, इनको तुम खाते हो और इन पर और कश्तियों पर सवार किए जाते हो। है दुनिया की कोई फैक्ट्री इधर से चारा डाले اور ادھر سے دودھ نکلا ہے. آپ کہتے ہیں کہ بھینس کے پیٹ کے اندر اللہ نے چار مختلف سائق رکھے ہوتے ہیں, کیسے دودھ بنتا ہے اور کس طرح بن کے ہم تک پہنچتا ہے, امیزنگ پروسیجر ہے. آپ جا کے سرچ کر کے گوگل پہ دیکھیے ایسی انسائٹ آف کاؤ اور بفلو یا کوئی بھی, تو آپ کو وہ مل سکتا ہے. پچھلے سالوں میں ہم نے ایک دفعہ بھیجا بھی تھا کہ کائنات پہ غور و فکر کرنے سے اللہ کی قدرت پتہ چلتی ہے. ہم نے نوح علیہ السلام کو ان کی قوم کی طرف بھیجا, انہوں نے کہا ہے میری قوم کے لوگوں بندگی کرو اللہ کی, اس کے سوا تمہارا کوئی معبود نہیں, کیا تم ڈرتے نہیں ہو؟ ان کی قوم کے جن سرداروں نے ماننے سے انکار کیا وہ کہنے لگے یہ شخص کچھ نہیں مگر ایک بشر تم ہی جیسا. سینے میں تکبر بھرا ہو تو نبی کی بات سمجھ نہیں آتی اور دین کی بات سمجھ نہیں آتی. اتنے بڑے ہوئے تھے نافرمان کہ کہنے لگے تم بس انسان ہو اس لیے تمہاری باتیں نہیں مانیں گے, اس کی غرض یہ ہے کہ تم پر برتری حاصل کرے. دیکھیے الزام لگا رہے ہیں کہ تمہیں بڑا بننے کا شوق ہے. اللہ کو اگر بھیجنا ہوتا تو فرشتے بھیجتا. یہ بات تم نے کبھی اپنے باپ دادا کے وقتوں میں سنی ہی نہیں کہ بشر رسول بن کر آئے, کچھ نہیں بس اس آدمی کو ذرا جنون لاحق ہو گیا. دیکھیے نوح علیہ السلام اتنی باتیں سن کر بھی کام کر رہے ہیں, اور حقیقت ہے کہ جب آپ دین کی لذت محسوس کرتے ہیں تو واقعی آپ کریزی ہو جاتے ہیں. یہاں لفظ کریزی ملا, اور اگر اس کو نبی کے نام کے ساتھ نہ جوڑوں تو لفظ پاگل. پاگل ہو گئے ہو تم, دیوانے ہو گئے ہو. آج بھی جب آپ نیکیوں کو پیشن بناتے ہیں تو کئی لوگ آپ کو یہی کہیں گے تم کریزی ہو گئی ہو, جنونی ہو گئی ہو. ہاں بھی مجھے جنون ہو گیا ہے اللہ کی محبت کا, مجھے جنون ہو گیا میں نے فردوس تک پہنچنا ہے, میرے پاس پیسے تھوڑے ہیں میں نے اور جمع کرنے ہیں کیونکہ میں ابھی جنت الفردوس تک نہیں پہنچ پا رہی. اپ گریڈ کریں اپنی جنت کو, اس بارے میں یہی سبق ہے آپ کے میرے لیے. نیکیوں کو اپ گریڈ کرنا یہ ہے اس بارے کا تھیم. بڑھو بڑھو, کیوں لیسٹ منیمم پہ رہتے ہو؟ قد افلح المؤمنون اولئک الوارثون. اللہ سے دعا کیجئے ہمیں نیکیوں کا جنون لگ جائے. لوگ کہتے ہیں ان دیکھے رب سے ڈرتے ہو, لوگوں سے نہیں تم ڈرتے. He is out of his mind. Are you okay? تم ٹھیک تو ہو؟ دھیرے دھیرے لو, دین کو ٹھنڈا لو. گرم گرم دین نہیں لیتے, پورا دین نہیں لیتے. آپ کو یہ جملے ملیں گے, آپ اس آیت کو یاد کر لیجئے گا. نوح کو بھی لوگوں نے یہی کچھ کہا تھا, تم جنونی ہو گئے ہو. اللہ ہمیں ایسا جنونی بنا دے. اور یقین کرے جو لگا ہوتا ہے اس کو پتا نہیں لگتا, وہ تو اپنی ایک کہنا چاہیے دھن میں لگا ہوتا ہے, دوسروں کو وہ دیوانہ لگتا ہے کیونکہ پہلے اپنی فکر ہوتی ہے, ہائے میں ٹھیک ہو جاؤں, ہائے یہ بھی خراب یہ بھی خراب یہ بھی خراب. اللہ کر کے کچھ کچھ دھبے دھلتے ہیں, تزکیہ ہوتا ہے تو اپنے بچے نظر آتے ہیں, ہائے بچوں تم ایسے, ہائے بچے, اٹھتے بیٹھتے بچے بچے بچے. اب ذرا کوششیں کہ بچے ٹھیک ہو گئے تو میاں پہ نظریں لگیں, میاں ٹھیک ہوئے تو سسرال, سسرال ہوئے تو خاندان. قبر میں جا کر ایمان والے کو چین پڑے گا کہ اللہ بس اس سے زیادہ میں صفائی نہیں کر سکتا تھا, بس یہی قبول کر لے. ربنا تقبل منا. نوح کا جواب دھمکی کہہ دی, کچھ مدت اور دیکھ لو شاید ہی فاقہ ہو جائے. کہنے لگے ذرا سا ٹھہر جو ان کا جوش ٹوٹے گا. آج بھی کئی لوگ کہتے ہیں جب ہم دین پہ آتے ہیں, لوگ کہتے ہیں چار دن کا بخار ہے اتر جائے گا, یہ رمضان کی بہار ہے دیکھنا بعد میں سب ختم ہوگا. ہمیں بھی کئی لوگ کہتے ہیں, کبھی ذکر ہو کوئی کلاس کوئی بات کوئی آگے پلاننگ چلتی ہیں تو لوگ کہتے ہیں کوئی نہیں آنا کسی نے, یہ ساری رمضان میں آئی ہیں تو بلکہ میں آپ سے پوچھ ہی لوں اگر رمضان کے بعد کوئی کورس آفر ہوتا ہے تو کون کون آئے گا. اللہ کو حاضر ناظر جان کے کہ میں تو آنکھیں بند کر لیتی ہوں, ہاتھ ایسے اونچے کریں کہ مجھے دکھیں, تو پھر اللہ بھی گواہ ہے تو آپ بھی گواہ ہیں. کیونکہ ہر کام پہلے آپ کی تعداد کو دیکھ کے, جگہ سے لے کر ایک ایک چیز. انشاءاللہ آپ سے رائے لیتے ہیں اگلے دنوں میں, میں بھی کل ہی لے لیں, ہمیشہ ہی لیا کرتے ہیں. آپ سے ایک چھوٹا سا پرفارمنس ہے, ایک سروے فارم فل کرائیں گے, اور آپ کچھ نہ کریں. آپ عقل اچھے آڈینس ہیں جو میرے فیورٹ ہوں گے. انشاءاللہ خود کاغذ قلم نکالیں, اوپر اپنا نام لکھیں, فون نمبر بھی لکھ دیں تاکہ رابطہ کرنا پڑے تو پوچھ لوں کیا چاہتے ہیں رمضان کے بعد. بلکہ خود لکھیں تو زیادہ دل کی لکھیں گے. آج مجھے لو لیٹر لکھیں آپ سارے. میں اپنے پر اس لیے لے رہی ہوں کہ میں وعدہ کرتی ہوں اگر آپ کی کوئی پرسنل رائے ہے تو میں کسی کو نہیں بتاؤں گی, لیکن آپ اپنا نام فون نمبر ضرور لکھیں. میں نے بھی تو ان لوگوں کو مشورہ دینا ہے نا, تو آپ میری مدد کریں میں ان کی کروں گی, تاکہ وہ چیز ہو سکے آگے شروع جو پھر آپ سب کو سوٹ کرے. ایک دفعہ بات منہ سے نکل جائے پھر بدلی نہیں جاتی اور بدلنی نہیں چاہیے. آپ کو پورا اختیار ہے بلکہ کرنا جو آپ کے لیے ہے, تو اپنی رائے دے. ویکینڈ ویک ڈے, صبح و شام, ایک دن ہفتے میں سات دن, یا صبح و شام, یا ساری زندگی کرنا ہے, کب تک کرنا ہے, وہ اور آپ کتنا برداشت کر سکتے ہیں اس کو, یہ آپ لکھ کے دیجئے. آپ کا لکھنا بھی حصہ ڈال دے گا. क्या पता आप कर सके ना करें, लेकिन आपकी राय जो है वो मिल जाएगी। लेकिन रियलिस्टिक बात लिखें, क्योंकि हमने आगे से कई चीज़ों को फिर देख के चलना होता है। आपका तो इस दौरे कुरान से पहले कोई 4-6 माह तक प्लानिंग हुई थी, और जिस दिन पहला पारा आया नेट पे तो क्या हुआ, नौशीन मुझे सुना रही थी, मैं घर जाके इतना हंसी, इतना मैं इसकी बात को एंजॉय किया। कहने लगी जिस दिन पहले दिन ये हमारा दौरे कुरान गया, तो आपको पता है कि इस वक्त जो घर से सुन रहे हैं वो मेरी इस बात को एंजॉय करेंगे। तो जो रूम होता है उसके नाम पे लिखा होता है, जैसे ये अभी मैं पढ़ी, नूरुल कुरान रमजान प्रोग्राम 2017 लाइव फ्रॉम फ्रांस, तो ये लिखा होता है। तो जब पहले दिन ये नाम लिखा हुआ गया, तो हमारे वो एडमिन जो हमारी मीटिंगों में और हमारी कोशिशों में थे, वो कहते हैं अपनी आंखों पे यकीन नहीं आ रहा कि फ्रांस में दौरे कुरान हो रहा है, पेरिस में हो रहा है। यानी इतने खुशकिस्मत हैं आप लोग, समझ रहे हैं बात को, इतना कुछ पीछे होता है। तो वो जैसे शादी हो जाए तो हम चुटकियां काटते हैं, हो गई है शादी, आ गई हूँ ससुराल में, मिल गए अच्छे अच्छे कपड़े। तो बिल्कुल इसी तरह आगे भी प्लानिंग के साथ चलते हैं। मेरी आदत है प्लानिंग पहले करो, काम बाद में करो। ये बात अलग है कि हम फिर प्लानिंग के ऊपर कितना कुछ चेंज करें, इसीलिए मुझे चेंज बुरी लगती है। सबसे बुरी चीज चेंज है कि एक बात कहकर उसको बदल देना। तो इंशाल्लाह आपका ये हिस्सा होगा बिल्कुल रियलिस्टिकली। और यहाँ मैं आपको एक हिंट दे देती हूँ कि अभी मुझे पता चला है कि आप लोगों की छुट्टियां जुलाई से शुरू हो रही हैं, जुलाई अगस्त 2 महीने छुट्टियां सितंबर तक। तो आप लोग इस समर को जहन में रखकर 2 महीने की टाइमिंग लिखिए, जिसमें आप, आपकी बच्चियां, आपके घर वाले भी आए, और अगर ये लोगों के हालात अच्छे होंगे तो बच्चों के लिए भी ऑफर कर सकते हैं कुछ ना कुछ समर कोर्स में। फिर इंशाल्लाह सितंबर के बाद अगर आप कुछ चाहते हैं तो उसकी टाइमिंग डिफरेंट हो सकती है। तो बहरहाल सोचिए आप लोग, बस मैं तो आपको दुआ दूंगी कि ये जो नेकी का पौधा लगा है ये अब क्यामत तक फलता फूलता रहे। अल्लाह इन सब साथियों की कोशिशों को जाया ना करे कि जिन्होंने इस पूरे प्रोसेस में हिस्सा डाला। अल्लाह हमें हकीकी मानों में अंसारुल्लाह में शामिल कर ले। चलिए वापस आते हैं हजरत नूह को जो ताने मिले। अब जवाब सुनिएगा, और यही जवाब मैंने आपने याद करना है। कोई बड़ा ना बने, अपनी नेकियों पे फख्र ना करें, या फिर पारे का थीम, नेकियों को कम समझें, छुपाएं। नूह अलैहिस्सलाम ने 950 साल नेकी की है, तो मैंने अभी क्या कर लिया, 9 साल भी नहीं की, पता नहीं 9 महीने भी की है कि नहीं की, जुमा जुमा 8 दिन की नेकी है, और उस पर कितना मान है। देखिए हजरत नूह 950 साल नेकी करने के बावजूद कितने आजिज, कितने बातों को सुन के ताने, जिसमें आप अगर गौर करें तो पागल होने का ताना भी है, जुनूनी होने का भी है, और खुद बड़ा बनना चाहते हो और अपना रोब डालना चाहते हो, लेकिन जवाब आदि लाइन है, खाल रब इंसुरनी बिमा कज़्ज़बून। बस बस ये याद कर ले। नूह अलैहिस्सलाम ने कहा, ए मेरे रब, इन लोगों ने जो मेरी तकजीब की है, इस पर अब तू ही मेरी नुसरत फरमा। ऐ मेरे रब, बस तू मेरी मदद कर, अब मैं कुछ नहीं कहता। ये है जुबान का बंद होना, सफाइयां पेश करना, रोना धोना, अंदर ये बाहर ये नहीं, नेकी करें बस खामोश रहे, नूह अलैहिस्सलाम की तरह। अब जवाब सुनिए जरा, याद ही लाइन है, तो जवाब देखिए जरा, अल्लाह ने क्या कुछ इंतजामात किए नूह के लिए। हमने इस पर वही की कि हमारी निगरानी में और हमारी वही के मुताबिक कश्ती तैयार कर, फिर जब हमारा हुक्म आ जाए और वतन नूर उबल पड़े तो हर किस्म के जानवरों में से एक एक जोड़ा लेकर इसमें सवार हो जा, और अपने अहलो याल को भी साथ ले ले, सिवाय इनके जिनके खिलाफ पहले से फैसला हो चुका। कैसे नूह अलैहिस्सलाम को प्लानिंग करना सिखाया गया कि किस तरह से ये काम करते हो और ये तुम्हें इससे क्या फायदा होगा। हाँ, जालिमों के बारे में मुझसे कुछ ना पूछना, ये सब गर्क होने वाले हैं। फिर जब तो अपने साथियों समेत कश्ती पर सवार हो जाए तो कह दे, शुक्र है इस खुदा का जिसने हमें जालिम लोगों से निजात दी, और कहो, ऐ मेरे रब, मुझको बरकत वाली जगह उतार, और तू बेहतरीन जगह देने वाला है। आज की दुआ। क्या पता चला कि रब के नाम पर टूटी हुई कश्तियां भी बच जाती हैं, क्यों कि उसमें बरकत होती है। और यहां देखिए कितनी प्यारी दुआ है, आप अपने एंगल से भी पढ़ सकते हैं, कब भी कहीं जाएं, कहीं उतरें, रब्बी अंजिलनी मुंजल मुबारकन, अल्लाह खैर का उतार, खैर के मेरे कदम डालना, अल्लाह इस घर में आ रही, जब यहाँ आते हैं ना सुबह तो बिस्मिल्लाह पढ़ के अंदर आया करें, अल्लाह मेरे ये कदम खैर के हो, गाड़ी में कदम रखें अल्लाह बरकत का हो, अल्लाह आज तो बस खैर ही मुझसे ले ले, और तू बेहतरीन जगह देने वाला है। इस किस्से में बड़ी निशानियां हैं, और आजमाइश तो हम करके ही रहते हैं। क्या निशानी है इसमें, किस्सा है नूह में? निशानी ये है कि बज़ाहर दुनिया में अच्छा रिस्पॉन्स ना भी मिले, लेकिन अल्लाह की नजर में कामयाबी है। अल्लाह की नजर में नाकाम होने से बेहतर है कि दुनिया में नाकाम हो जाए। اصل کامیابی آخرت کی ہے. تو نیکیاں کرتے وقت کبھی تولے نہیں, جمع تفریق نہ کریں, کیا ملا, کتنا ملا, کتنے محل بن گئے جنت میں, کتنے بوٹے لگ گئے, کرتے جائیں اور چلتے جائیں. بس یہی پیغام ہے اس بارے کا.